आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सबै युवा साथीहरू हो, कृष्णमा पवित्र जीवन जिउँदै जाऊ। हे सबै युवा साथीहरू हो, कृष्णमा पवित्र जीवन जिउँदै जाऊ। हे सबै प्रभुका जनहरू हो, आत्मिक यात्रामा अघि बढ्दै जाऊ। हे सबै युवा साथीहरू हो, कृष्णमा पवित्र जीवन जिउँदै जाऊ। सबै प्रभुका जनहरू हो, आत्मिक यात्रामा अघि बढ्दै जाऊ। अब त क्षमा पाउनेला पश्चातापी प्रार्थना गरौँ, पापबाट क्षमा पाउनलाई पश्चातापी प्रार्थना गरौँ। स्वर्गीय आशिष पाएर कृष्णको प्रशंसा गरौँ, स्वर्गीय आशिष पाएर कृष्णको प्रशंसा गरौँ। कृष्णमा पवित्र जीवन जिउँदै जाऊ। जीवन त शक्ति पाउनलाई कृष्णको महिमा गरौँ, शक्ति पाउनलाई कृष्णको महिमा गरौँ। शैतानको शक्ति तोड्नलाई निरन्तर प्रार्थना गरौँ, शैतानको शक्ति तोड्नलाई निरन्तर प्रार्थना गरौँ। हे सबै युवा साथीहरू हो, कृष्णमा पवित्र जीवन जिउँदै जाऊ। हे सबै प्रभुका जनहरू हो, आत्मिक यात्रामा अघि बढ्दै जाऊ, आत्मिक यात्रामा अघि बढ्दै जाऊ, आत्मिक यात्रामा अघि बढ्दै जाऊ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
आज पनि तपाईँ सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु, साथै तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी बाइबलको उत्पत्ति भन्ने पुस्तक त्यसको 22 अध्यायबाट अध्ययन आरम्भ गर्न गइरहेका छौ। यस अध्यायमा हामी बाइबलको एक महान महत्वपूर्ण विषयमा आएका छौ। हामी यो उत्पत्तिको पुस्तकमा पहाड़का डाँडा काँडामा हिँडिरहेका छौ। यो उत्पत्ति अध्याय 22 चाहिँ अब्राहमको आफ्नै छोरालाई आज्ञा अनुसार बलिदान गर्ने इच्छुक भएको विवरणको अध्याय हो। परमेश्वरले अब्राहमलाई आफ्नो छोरा वेदीमा बलि चढ़ाउन आज्ञा गर्नुभयो र अन्तिम घड़ीमा त्यसो नगर्नलाई भन्नुभयो। जब उहाँले देख्नुभयो कि अब्राहम आज्ञाकारी व्यक्ति थिए, विश्वास गर्ने व्यक्ति थिए र आज्ञा अनुसार नै त्यो गर्न राजी रहेछ भन्ने कुरा परमेश्वरलाई थाहा भयो। यस अध्यायले हामीलाई परमेश्वर अब्राहमका सातौं र अन्तिम पल्ट प्रकट भएको तथ्यमा पनि ल्याउँदछ। यसपछि परमेश्वरले अब्राहमलाई कति पनि केही गर्नलाई सोध्नु भएन। यो एक श्रेष्ठ जाँच थियो, अति नै ठूलो परीक्षा थियो जुन उसले भोग्नु परेको थियो, उसले सामना गर्नु परेको थियो परमेश्वरबाट। अर्थात उहाँले यस अब्राहम व्यक्ति कहाँ यो अति नै ठूलो परीक्षा जाँच ल्याउनु भएको थियो। यदि तपाईँले बाइबलमा 10 महान अध्यायको रूपमा चुन्नुभयो भने एक चाहिँ यो उत्पत्ति 22 अध्याय हो। यसको एक कारण चाहिँ यो नै एक स्थान हो जहाँ जाँचको लागि परमेश्वरले मानव बलिदान गर्न भन्नुभएको छ। मानिसलाई मानव बलिदान गर्न गलत कुरा हो भन्ने कुरा स्पष्ट देखाउन परमेश्वरको योजनामा र उद्देश्यमा यो यहाँ उल्लेख छ। यो घटनाले यो प्रकट गर्दछ, यसले उही समयमा यो पनि प्रकट गर्दछ कि पापी मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरलाई एक जीवन आवश्यकता छ जो यो कार्य गर्नको निम्ति एकदम योग्य छ। मानिसको सन्तानहरूको बीचमा यो स्थान लिन कोही पनि योग्य छैन। परमेश्वर पुत्र मात्र एकजना हुनुहुन्छ जो यस कामको लागि योग्य हुनुहुन्छ। यो कुरा अति नै चाखलाग्दो छ। पाउले भने परमेश्वरले आफ्ना पुत्रलाई हाम्रो उद्धारको निम्ति बाँकी राख्नु भएन, तर यो कुरा थप गर्न सक्नुहुन्छ कि उहाँले अब्राहमको छोरा इसाकलाई बाँकी राख्नुभयो। अब्राहमलाई आफ्ना पुत्र इसाकलाई बलिदान चढ़ाउन दिनु भएन। यो अध्याय उत्पत्तिको 22 अध्याय भजन संग्रह 22 र यसैया 53 अध्यायसँग तुलना गर्न सकिन्छ। मैले यस अध्यायमा सबभन्दा पहिले देखेको महान सत्यताको तस्विर चाहिँ ख्रिष्टको क्रूस हो। केवल इसाक जन्म मात्र होइन, तर उही समयमा इसाकको बलिदानमा हाम्रो प्रभुको जीवनसँग बिल्कुल समानता छ। सर्वप्रथममा देख्नेछौ परमेश्वरले अब्राहमलाई आफ्ना छोरा इसाकलाई बलिदान चढ़ाउन आज्ञा गर्नुहुन्छ। उत्पत्ति 22 अध्याय 1 पदमा भनिएको छ, केही समयपछि परमेश्वरले अब्राहमको ठूलो जाँच गर्नुभयो र तिनलाई भन्नुभयो, हे अब्राहम, तिनले भने म यहाँ छु। अनि 2 पदमा हामी पढ्छौं, उहाँले भन्नुभयो, तेरो छोरो अर्थात तैले माया गरेको तेरो एउटै छोरो इसाकलाई लिएर मोरियाको देशमा गई मैले तलाई देखाएको डाँडामा त्यसलाई होमबली गर। अमित्र, यो अध्यायपछि लगत्तै हामीलाई उत्पत्ति 23 अध्याय 1 पदमा भनिएको छ कि सारा 127 वर्ष उमेरमा मरी। जब तपाई त्यसलाई यो अध्यायसँग दाज्नुहुन्छ, तपाई यो कुरा पत्ता लगाउनुहुन्छ कि यो इसाक भन्ने केटा सानो फुच्चे केटा थिएनन्। तिनी जन्मेको बेला सारा 90 वर्षकी थिइन् अनि 127 वर्षको उमेरमा चाहिँ तिनी मरिन्। यसको मतलब यहाँ 37 वर्ष बित्यो। मेरो अनुमान के छ भने यस समयसम्ममा यो इसाक निश्चय नै 30-33 वर्षको उमेरको बीचमा हुनुपर्छ। यहाँ परमेश्वर पहिलो कुरा भन्नुहुन्छ अब्राहमलाई, तेरो छोरा अर्थात तैले माया गरेको एउटै छोरो इसाकलाई लिएर। एउटै छोरा, हजुर, प्रभु येशूले पनि त्रिएकतामा एक्लो पुत्रको अवस्था लिनुभएको छ। अनि दोस्रो कुरा, तैले माया गरेको एउटै छोरो इसाकलाई प्रभु येशूले भन्नुभयो, पिता मलाई प्रेम गर्नुहुन्छ, माया गर्नुहुन्छ। अनि अगाडि भनेको छ, मोरियाको देशमा गए। धेरै मानिसको यो विश्वास छ कि मोरिया जुन निश्चित स्थान हो त्यो नै एक स्थान हो जहाँ धेरै सालपछि मन्दिर निर्माण भएको थियो र त्यहाँ नै प्रभुको क्रुसीकरण भएको थियो, अर्थात त्यसै ठाउँमा प्रभुलाई क्रुसमा टाँगिएको थियो, अर्थात सहरको पर्खालको ठिक दायाँतर्फ। हामीलाई त्यसको बारेमा थाहा छैन, तर प्रभु क्रुसमा चढ्नु भएको गल्गोथा र यो मरिया पर्वत त्यति टाढा दूरीमा चाहिँ छैन। वास्तवमा यो दुवै पर्वत वा पहाड़ एउटै श्रृंखलामा पर्ने पर्वतहरू हुन्। आखिरी खण्डमा भनिएको छ, मैले तलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर। होम बलि मोसाको व्यवस्थाको समयसम्म गर्ने गरिन्दथ्यो, चढ़ाइने गरिन्दथ्यो। त्यसपछि मेल बलि र पाप बलि गर्नलाई दिइएको थियो। यहाँ उल्लेखित होम बलिले ख्रिष्टको व्यक्तिको बताउँछ। यो बलिदानको माग हो र यसले निश्चय नै यो नैतिक प्रश्न खड़ा गर्छ कि मानव बलिदान खराब कुरा होइन र? हजुर, निश्चय नै यो अति नै खराब कुरा हो। यो नैतिक रूपमा गलत कुरा हो। यदि तपाईले अब्राहमलाई आफ्नो छोरालाई लिएर मोरिया पर्वतमा बलिदान चढ़ाउन गइरहेको भेट्नु भए, तपाई उसलाई निश्चय नै यो प्रश्न सोध्नुहुने थियो, अब्राहम तपाई कहाँ गइरहनु भएको छ? उसले जवाब दिने थियो, इसाकलाई बलिदान गर्न। त्यसपछि तपाई उसलाई फेरि सोध्नुहुने थियो कि तपाईलाई थाहा छैन कि यो खराब कुरा हो, गलत कुरा हो? अब्राहमले भन्नेथे, निश्चय नै मलाई सिकाएको छ कि यो पूर्ण रूपमा गलत कुरा हो। म जान्दछु कि मेरो वरिपरि अन्य जाति राष्ट्रहरू मानव बलिदान गर्छन्, पलिस्तीहरू, मोलेखहरू, तर मलाई चाहिँ यो प्रथाको कति पनि सिकाइएको थिएन, सिकाएको छैन। अनि तपाई अझ उसलाई निरन्तर यो प्रश्न सोध्नुहुने थियो, तब किन तपाई यो गरिरहनु भएको छ त, यो गलत हो भने? अनि तिनले वर्णन गर्ने थिए, मैले जानेको बुझेको कुरा नै परमेश्वरले मलाई यो गर्न आज्ञा गर्नुभएको हो। म यो कुरालाई कति पनि बुझ्न सकेको छुइन, तर म उहाँसँग करिब 50 वर्षदेखि सँगै हिँडिरहेको छु। उहाँले मलाई कहिले पनि असफल गराउनु भएन, उहाँले कति पनि आजसम्म पतन गराउनु भएन र उहाँले त्यस्तो कुरा गर्न आजसम्म मलाई आज्ञा गर्नुभएको छैन जुनको उहाँले उक्तम कुराको रूपमा प्रमाणित गरिदिनु भएको छैन। निश्चय नै म यो कुरा त बुझ्न सकिरहेको छुइन, तर म विश्वास गर्छु यदि म उहाँको आज्ञा अनुसार मैले काम गरे भने परमेश्वरले इसाकलाई मृत्युबाट पनि पुनः ब्युताउन सक्नुहुन्छ। म विश्वास गर्छु कि उहाँले यो गर्न निश्चय नै सक्नुहुन्छ। हजुर, अब्राहमले केवल परमेश्वरको आज्ञालाई मान्दछन्। अब्राहमले इसाकलाई आफूसितै बलिदान गर्ने लाने कुरा एक महान तस्वीर हो। भनिएको छ तीन पदमा, अब्राहम बिहानै उठेर गधामा काठी कसे र आफ्ना कमाराहरूमध्येका दुईजना र छोरा इसाकलाई साथमा लिए र होमबलीको निम्ति दौरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँडे। अब्राहमले इसाकलाई आफूसँगै लिएर जान्छन् र होमबलीको लागि दौरा पनि आफूसँगै लाँदछन् र 4-5 पदमा भनिएको छ, तेस्रो दिन अब्राहमले हेर्दा टाढामा त्यो ठाउँ देखे। तब अब्राहमले आफ्ना कमाराहरूलाई भने, तिमीहरू यही गधासँग बस, म र यो केटो उपरसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ। यहाँ प्रश्न उठ्छ, किन अब्राहमले आफ्ना दुई युवक कमारालाई आफूसँग त्यस खास स्थानमा लगेनन्? कारण स्पष्ट छ कि यदि उसले तिनीहरूलाई आफूसँग लिएर इसाकलाई बलिदान चढ़ाएको देखे भने तुरन्तै तिनीहरूले हस्तक्षेप गर्न सक्थे, किनकि यो दयनीय कुरा थियो। असहनीय कुरा थियो हेर्नलाई। त्यसकारण यो वास्तविकता अब्राहमले थाहा पाए र आफूसँग तिनीहरूलाई लिएर जान इन्कार गरे। तिनीहरूलाई लिएर गएनन् किनकि तिनले सर्वशक्तिमान परमेश्वरबाट यो काम अगाडि बढाउन आज्ञा पाएका थिए र तिनको परमेश्वरप्रति विश्वासको दखल गर्ने चीजलाई तिनी लान चाहँदैनथे। मित्र, हामी ख्रिष्टका भक्त विश्वासीहरूले यो वास्तविकता जान्नुपर्छ कि हाम्रो परमेश्वरसँग विश्वासको हिँडाइमा बाधा ल्याउने कुनै कुरालाई जीवनबाट पर हटाइदिनुपर्छ। चाहे त्यो जुनसुकै कुरा होस्, चाहे त्यो हाम्रो टीभी हेर्ने आदत होस् या गलत कुरा हेर्ने हाम्रो आदत होस्, कुनै पनि त्यस्तो कुरा जुनले तपाईँ र मलाई परमेश्वरसँगको सम्बन्धबाट विच्छेद गराउन खोज्छ भने त्यस्ता कुरालाई हामीले आफ्नो जीवनबाट हटाउनु पर्छ। अहिले कार्य सम्पादनले स्थान लिइरहेको छ, त्यो चाहिँ पिता र पुत्रको बीचको कुरा हो, अब्राहम र इसाकको बीच। वास्तवमा परमेश्वरले क्रुसमा मानिसलाई दृश्यबाट निकालिदिनुभएको थियो जब येशु ख्रिष्टलाई क्रुसीकरण गरिँदै थियो। मध्याहको बेला एक्कासी अन्धकारको समयमा मानिसलाई दृश्यबाट निकालियो, हटाइयो। रात आएको थियो, कोही व्यक्ति पनि काम गर्न सक्दैनथ्यो र त्यो आखिरी तीन घण्टाको अवधि क्रुस वेदी बन्यो जुनमा संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमालाई बलिदान चढाइएको थियो। कार्य सम्पादनको वा कारोबार त्यो क्रुसमा पिता र पुत्र बीच भएको थियो। मानिस बाहिर थिए र यसमा कति पनि भाग लिइरहेका थिएनन्। तस्विर यहाँ उही खालको छ, एउटै तस्विर छ। यो अब्राहम र इसाक बीच कारोबार वा कार्य सम्पादन हो। अनि छ पदमा हामी पढ्छौं, अब्राहमले होमबलीको दाउरा उठाएर आफ्नो छोरो इसाकलाई बोकाए र आगो र छुरी आफ्नो हातमा लिए, यसरी ती दुवैजना सँगसँगै गए। पहिलो कुरा भनिएको छ, अब्राहमले होमबलीको दाउरा उठाएर आफ्नो छोरा इसाकलाई बोकाए। याद राख्नुहोस्, प्रभु येशूले आफ्नो स्वयंको क्रूस आफैले बोक्नुभयो, जसरी यहाँ इसाकले त्यो होमबलीको दाउरा आफैले बोक्दछन्। यहाँ उल्लेखित आगोले दण्डको बताउँदछ र छुरीले बलिदान र दण्डको कार्य सम्पादनको कारोबारको बताउँदछ। सात र आठमा हामी पढ्छौं, इसाकले आफ्ना पिता अब्राहमलाई भने, बुबा, तिनले भने, के हो छोरा? त्यसले भन्यो, यी आगो र दाउरा त छन्, तर होमबलीको थुमा चाहिँ खोइ। अब्राहमले भने, छोरा, परमेश्वरले नै होमबलीको निम्ति थुमा जुटाइदिनुहुनेछ। अनि ती दुवै सँगसँगै गए। पछिबाट पद तेह्रले भन्छ, यो घटनापछि केही क्षण लगत्तै कि त्यहाँ एक्कासी एउटा भेडा झाडीमा सिंह अल्झेर फँसेको हुन्छ र अब्राहमले त्यो भेडालाई लिएर होमबली गरे। अब्राहम यहाँ इसाकलाई भन्छन् कि मेरो छोरा, परमेश्वरले नै होमबलीको निम्ति थुमा जुटाइदिनुहुनेछ। तर त्यहाँ थुमा थिएन, त्यो भेडा थियो। र केही भिन्नता छ, थुमा सयौं वर्षपछि मात्र प्रबन्ध गरिएको थियो, जब बप्तिस्मा दिने योहानाले उसलाई चिनेथे, हेर परमेश्वरको थुमा जसले संसारका पापहरू उठाइ लैजानुहुनेछ। परमेश्वरले नै होमबलीको निम्ति थुमा जुटाइदिनुहुनेछ। यो कुरा देख्न अति नै महत्वपूर्णको छ कि अब्राहम भविष्यवाणीको रूपमा बोलिरहेका थिए। अहिले आज्ञा अनुसार अब्राहम आफ्नो छोरो केटोलाई वेदीमा बलिदान चढाउन तयारी छन्, यद्यपि तिनले यो कुरा त्यति नबुझे पनि। अनि नौ पदमा हामी पढ्छौं, नौ पदमा, परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाए र दाउरा तह लगाएर राखे। त्यसपछि तिनले आफ्नो छोरा इसाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। मित्र, यस बेला इसाक सानो केटा थिएनन् जसलाई अब्राहमले बाँध्न सक्थे बलिको लागि। तिनी उमेर पुगेका जवान व्यक्ति थिए। अनि म विश्वास गर्छु कि इसाकले अब्राहमलाई सजिलै बलले जितेर, शक्तिले जितेर त्यस दयनीय बलि हुने कामबाट बस्न सक्थे यदि तिनले शारीरिक तवरमा आफ्नो बल प्रयोग गरेको भए। तर इसाक यो आज्ञाकारितामा गरिरहेका छन्। प्रभु येशु पनि क्रूसमा यो भन्दै जानुभयो, मेरो इच्छा होइन तर तपाईँको इच्छा पूरा होस्। उहाँ क्रूसमा पिताको इच्छालाई पूरा गर्नलाई जानुभयो। ओ मित्र, हामीसँग कस्तो तस्विर यहाँ छ प्रभु येशु ख्रिष्टको। अनि दश पदमा भनिएको छ, तब अब्राहमले आफ्नो छोरालाई बलि गर्न छोरी उठाए
यस बिन्दुमा तपाई र म भन्ने थियौ, अब्राहम, के तिमी यो काम गर्न साँच्ची नै गइरहेका छौ? अहिले यस्तो देखिन्छ कि परमेश्वरले तिमीलाई यो गर्न अनुमति दिइरहनु भएको छ। उसले भन्ने थिए, निश्चय नै मलाई अनुमति मिलेको छ, मलाई यो कुरा सिकाइएको थियो कि यस्तो काम गलत हो, अनि मैले यो कुरा कति पनि बुझ्दिन, तर मैले पनि परमेश्वरलाई आज्ञा पालन गर्न सिकेको छु। यही नै समस्या अब्राहमको जीवनमा थियो। परमेश्वरले यस व्यक्तिलाई चार खास समस्याहरूद्वारा ल्याउनु भएको छ, अनि ती हरेक तिनको आत्माको लागि वास्तविक अभ्यास थियो। उसको हृदयको खास कसै थियो। सर्वप्रथममा तिनलाई कल्दीहरूको उरमा आफ्ना नातदारहरू र परिवारलाई छोड्न बोलावट आयो। तिनले ती सबैलाई छोड्नु परेको थियो। त्यो अब्राहमको लागि वास्तविक जाँच थियो। निश्चय नै तिनले आरम्भमा त्यति असल त गरेनन्, तर त्यहाँ अन्त्यमा परिवर्तन आयो उसको जीवनमा। त्यसपछि त्यहाँ आफ्नो भतिज लुतसँगको सम्बन्धमा जाँच आयो। अब्राहमले लुतलाई माया गर्थे, तर त्यो दिन आयो आपसमा तिनीहरू छुटिनु पर्यो। लुत सदमतिर झरे। त्यसपछि तिनको अर्को जाँच आयो हागारपट्टिको छोरा इस्माएलको सम्बन्धमा। अब्राहम परमेश्वरको अगाडि चित्कार छोडे, इस्माएल नै तपाईँको दृष्टिमा बाँचिरहेता हुन्छ। उसले त्यस केटालाई पनि अति नै माया गर्थे। त्यस केटाबाट अलिगिन उसलाई कति पनि मन पर्दैनथ्यो। त्यस केटालाई फाल्न उसलाई कति पनि मन पर्दैनथ्यो। अहिले अब्राहम यो महान विशाल जाँचमा आउँछन्, जुन उसको जीवनको चौथो महान समस्या थियो। उसलाई त्यस इसाक छोरालाई होम बलि गर्न भनियो। बुढेसकालमा पाएको एउटा छोरा, अनि यो हुनुभन्दा पहिले दासीपट्टिको छोरा इस्माइललाई पनि आज्ञा अनुसार घरबाट बिदा दिइसकेका छन्। अनि बुढेसकालमा यो महाविपत्ति उनको जीवनमा आयो जाँचको रूपमा। वास्तवमा अब्राहमले आफूले गर्न गइरहेका कुरा त्यति धेरै बुझेका त थिएनन्, तर अब्राहमलाई यो विश्वास थियो कि परमेश्वरले आफ्ना छोरा इसाकलाई पुनः मृत्युबाट पुनरुत्थान गरिदिनुहुनेछ। त्यो परमेश्वर जसले त्यो असामान्य कुरा उनको जीवनमा गर्नुभएको थियो, त्यो बुढेसकालमा त्यो पुत्र दिएर। उसले यस्ता अनुभवहरू धेरै पल्ट चाखेका जानेका कुराहरू थिए। त्यसकारण यो कुरा उसमा पूर्ण रूपमा विश्वास थियो परमेश्वरमा, किनकि उसले आफ्नो पूरा जीवनभरि निरन्तर विश्वासको हिँडाइ सिकेका थिए र परमेश्वर वास्तविक हुनुहुन्छ भन्ने कुरा आफ्नो जीवनमा अनुभव गरेका थिए। उसले जानेका थिए कि परमेश्वरमा केही कुरा असम्भव छैन। अनि अर्को दिनमा हामी देख्नेछौ कि परमेश्वरले तिनलाई आफ्नो छोरालाई बलिदान गर्नबाट रोक्नुहुन्छ। उहाँले त्यो गर्न दिनुहुन्न। वास्तवमा उहाँले यो गर्न आज्ञा गर्नुभएको कारण उसको विश्वासको जाँच गर्नलाई थियो। यो अन्तिम जाँच थियो र तिनी यसमा पूर्ण रूपमा सफल भए। बाइबलले बताउँछ अब्राहम विश्वासद्वारा धर्मी गनिए, अनि बाइबलले भन्छ बिना विश्वास परमेश्वरलाई रिझाउन खुशी पार्न असम्भव छ। ख्रिष्टमा विश्वासद्वारा हामी उद्धार पाउँछौ, विश्वासद्वारा हामी प्रार्थनाको उत्तर पाउँछौ, विश्वासद्वारा रोगबाट चंगायो पाउँछौ, अनि हामी विश्वासी दृश्यले होइन तर विश्वासद्वारा हिँड्नुपर्छ। अनि हाम्रो विश्वास कुनै व्यर्थको वस्तु काल्पनिक कुरातिर होइन, तर सारा संसारका सृष्टिकर्ता उद्धारकर्ता तारणहार जीवित परमेश्वरमाथिको विश्वास हो। मित्र, आज परमेश्वरसँगको हाम्रो विश्वास कस्तो छ? Oh,
माझमा खुशीको खबर TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टियन गीतीय एल्बम
येशूको प्रेम
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टियन गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847335679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।